سورت الاعراف آیت نمبر 189 اللہ تعالیٰ نے اہل کفر اور اہل شرک کو ان کی جو جاہلانہ جرت ہے اس پر تنبیہ کی ہے. مشرکین کی جو جاہلانہ گمراہیاں ہیں ان پر تقریر کی ہے, اور یہاں پر جو ہے یہ بات بتائی ہے کہ نو انسانی کو ابتدان یعنی شروع میں جو وجود بخشنے والا ہے کون ہے؟ اللہ تعالیٰ ہے. مشرکین اس بات کو مانتے تھے, انہیں اس بات کا اقرار تھا کہ سب کو ابتدا میں وجود دینے والا اللہ ہی ہے. لیکن پھر وہ کیا کرتے تھے کہ حمل ٹھہرنے کے بعد جب بچہ حرکت کرنے لگتا, پہلے یہ کہتے تھے کہ اللہ ہمیں صحیح سالم بچہ دے گا تو اللہ کا شکر ادا کریں گے, لیکن یہ کہ جب انہیں بچہ مل جاتا تو اللہ کا شکر ادا کرنے کی بجائے وہ شرک کرنے لگتے. کبھی کسی دیوی کے نام پر نیاز دیتے, کبھی کسی حضرت کے نام پر جا کے چڑھاوا چڑھاتے, اور بچے کو بھی ایسا نام دیتے جو کہ مشرکانہ نام ہوتا تھا. جیسے آج کل کے دور میں بھی لوگ حسین بخش, پیر بخش, اور اس زمانے میں بھی لوگ رکھتے تھے عبد العزا, عبد شمس, اس طرح کے نام جو تھے وہ رکھتے تھے. تو یہاں پر جو ہے اللہ رب العزت نے مشرکین کے جو جہلانہ عقیدے ہیں اس کی تردید کی ہے. فرمایا ہو الذی خلقکم من نفس واحدۃ, وہ اللہ ہی ہے جسے تم نے, وہ اللہ ہی ہے جس نے تمہیں ایک جان سے پیدا کیا. ہو الذی, وہ جس نے خلقکم پیدا کیا تم کو, من نفس واحدۃ ایک نفس سے, ایک جان سے, وجعل منہا زوجہا اور اسی کی جن سے اس کا جوڑا بنایا, لیسکنا الیہا تاکہ وہ اس کے پاس سکون حاصل کرے. تو ابتدا جو انسان کی ہوئی حضرت آدم علیہ السلام سے ہوئی, اس لیے حضرت آدم علیہ السلام کو جو ہے انسان اول بھی کہا جاتا ہے اور ابو البشر کہا جاتا ہے. ابو البشر کے معنی کیا ہے؟ کہ انسانوں کا باپ. تو پھر جو فرمایا وجعل منہا زوجہا اور اسی کی جن سے اس کا جو ہے وہ جوڑا بنایا, تو ابتدا جو ہے انسان کی وہ حضرت آدم علیہ السلام سے ہوئی. لیکن یہاں پر جو ہے وہ مثال دی ہے کہ جو ہے وہ جیسے فلما تغشاها حملت حملا خفیفا فمرت بہی, تو اس سلسلے میں عام جو ہے وہ شرک کرنے والے مرد اور عورت دونوں مراد ہیں. اللہ رب العزت فرماتے ہیں فلما تغشاها, پھر جب مرد نے عورت کو ڈھانپ دیا, اور تغشاها جو ہے اس سے مراد ہے بیوی سے ہم بستری کرنا, تعلق قائم کرنا, حملت حملا خفیفا, تو اسے ایک خفیف سا ہلکا سا حمل رہ گیا. اور یہ جو حملا خفیفا ہے اس کے معنی ہے حمل کے ابتدائی دن, کیونکہ شروع میں جو ہے وہ حمل خفیف ہی ہوتا ہے, محسوس بھی نہیں ہوتا, عورت کو زیادہ بوجھ محسوس نہیں ہوتا, بعض اوقات اس کو پتہ بھی نہیں چلتا, کیونکہ نطفے سے ابتدا ہوتی ہے, پھر علقہ, اور پھر علقہ سے مدغہ. جب تک یہ رہتا ہے, یعنی نطفے سے علقہ اور علقہ سے مدغہ, تو اس وقت تک حمل جو ہے وہ بہت خفیف ہوتا ہے. تو یہاں پہ اس کی جو ہے وہ نشاندہی کی جا رہی ہے, اس کے بارے میں بتایا جا رہا ہے. فمرت بہی, پھر وہ اس حمل کو لیے چلتی رہی, پھرتی رہی. مرہ یا مرو اس کا مطلب ہوتا ہے کہ چلنا, گزرنا. تو جو عورت ہے وہ کیا کرتی ہے کہ وہ جو حمل ہے اس کو لے کر وہ چلتی رہی, اسے لے کر وہ پھرتی رہی. فلما اسپلت, پھر جب وہ بوجھل ہوئی, बोझल होने से मुराद है कि जब बच्चा पेट में बड़ा हो जाता है तो जूं जूं विलादत का वक्त करीब आता जाता है, वालदैन के दिल में खतरात और जो है वो बहुत से वहम पैदा होते हैं, क्योंकि कभी ये ख्याल आता है कि हमल गिर ना जाए, कभी ये आता है कि पता नहीं अल्लाह करे कि बच्चा सही सालम हो, जिसके आजार ठीक हों और खैरियत से मेरा ये जो मरहला है प्रेगनेंसी का ये आराम से जो है वो गुजर जाए। तो ये है इससे मुराद। फलम्मा अस्कालत, फिर पस जब वो बोझल हुई, दा वल्लाह, तो दोनों ने पुकारा। अब यहाँ पे दा वल्लाह, दोनों ने पुकारा, रब्बहुमा, उन दोनों ने अपने रब को, तो दोनों ने मिलकर अपने रब से जो है वो दुआ की। अब आप देखिए कि ये तो सही है कि ये जो आयत नंबर 189 में इब्तदा में कहा कि इंसान को जो है नफ्से वाहिदा से पैदा किया गया, ये बात सही है कि नौ इंसानी की पैदाइश एक जान से हुई, जिससे मुराद जो है वो हजरत आदम अलैहिस्सलाम है, और जो है वो वजअला मिन्हा ज़ौजहा लियस्कुना इलैहा, ताकि फिर उसकी जिन से उसका जोड़ा बनाया ताकि वो इसके पास सुकून हासिल करे, तो फिर उनकी उससे मुराद बीवी है। लेकिन आगे जो शुरू हो जाता है ना आयत का हिस्सा, फलम्मा तगश्शाहा हमलत हमलन खफीफन फमर्रत बिही, तो फौरन जो एक मर्द और औरत का जिक्र शुरू हो जाता है। यहां इससे मुराद जो है वो मुशरिक मर्द और औरत है। बाज लोग जो है बाज तफसीरों में इससे मुराद जो है लोगों ने हजरत आदम अलैहिस्सलाम को लिख दिया है, और उन्हें जो है वो इस सिलसिले में जो है वो गलती हुई है। तो याद रखें ये बात कि यहाँ पे जो है वो शिर्क करने वालों से मुराद जो है वो आम मर्द औरत है, और यहाँ पे अल्लाह रब्बुल इज्जत ने उन्हीं का जिक्र किया कि पहले तो इन्होंने अल्लाह ताला से ये दुआ की, दावल्लाह रब्बहुमा, दोनों ने अपने रब अल्लाह से दुआ की, क्योंकि मुशरिक भी अल्लाह को मानते तो थे, मानते तो हैं, लेकिन एक नहीं मानते, तो दोनों ने अपने अल्लाह से क्या दुआ की, जो शिर्क करने वाले थे मियां बीवी दोनों ने ये दुआ की, लइन आतैतना, कि अगर तूने हमको अता किया, सालिहन, सही सालिम, बिल्कुल सही जो है सालिम इंसान अगर तूने दिया, बच्चा जो है उसके अंदर कुव्वतें काबिलियतें उसके जिस्म के अज़ा बिल्कुल ठीक जो है वो हुए, लनकूनन्ना मिनश्शाकिरीन, तो हम तेरे शुक्र गुजार होंगे। अब आप देखिए कि लनकूनन्ना में दो ताकीदें हैं, ये फेल है, शुरू में जो लाम है ये लामे ताकीद है, नून पर जो शद है वो भी ताकीद के लिए आई है कि हम जरूर ब जरूर हो जाएंगे मिनश्शाकिरीन, शुक्र गुजारों में से। तो फिर ऐ अल्लाह हम तेरा शुक्र अदा करेंगे। तो बच्चा पैदा होने से पहले दुआ भी की और वादा भी किया, फलम्मा आताहुमा, मगर जब अल्लाह ने उनको दोनों को अता किया, सालिहन, सही सालिम बच्चा, जाला, तो बनाने लगे। जाला जो है ना इसके आगे नून था तस्निये का जो गिर चुका है, और अगर आप देखें पीछे भी और यहाँ पे भी, यहाँ पे है ना दावल्लाह, तो वो के बाद अलिफ आपको नजर आ रहा है ना, अलिफ के बाद नून था तस्निये का, वो भी गिर चुका है। तो यहाँ पे पता ये चल रहा है कि मियाँ बीवी दोनों ने, दोनों को जब अल्लाह ताला ने जो है वो बच्चा दिया तो जालान, दोनों बनाने लगे, लहू अल्लाह के लिए, शुरका अशरीक, फीमा, उस चीज में, आता हुमा, जो दिया था उनको अल्लाह ने। तो जब अल्लाह ने उनको एक सही सालिम बच्चा दे दिया तो अल्लाह की बख्शिश पर वो दूसरों को शरीक ठहराने लगे। फतअल्लाहु अम्मा युश्रिकून, अल्लाह बहुत बुलंद और बरतर है उन मुशरिकाना बातों से जो ये लोग करते हैं। तो ये बड़ी अजीब बात है कि अल्लाह से पहले जो है वो दुआ मांगी, अल्लाह ने ठीक ठाक बच्चा दे दिया, और जब बच्चा मिल गया तो उसके बाद जो है वो शिर्क करने लगे। तो यहाँ पे ये जो एक जोड़े का जिक्र है जिसके जो है वो हमल की बात भी है और फिर बच्चे की पैदाइश की बात भी है और उनका फिर वादा भी है, तो इसमें किसी खास मर्द और औरत का जिक्र नहीं है, बल्कि मुशरिकीन में से हर मर्द और औरत मुराद है जो शिर्क करते हैं। और अरब के मुशरिकीन का ये तसव्वुर भी था कि पहले अल्लाह से दुआ मांगते थे, जब अल्लाह उनको सही और सालिम औलाद दे देता, बच्चा पैदा हो जाता, तो उसके बाद जो है वो बुतों को जो है वो साथ शरीक करते थे और क्या करते थे कि बुतों के नाम पर अपने बच्चे का नाम रखते, फिर जो है उनके आस्थानों पर जाकर चढ़ावे चढ़ाते। तो ये उनकी जमाना जाहिलियत की जो थी वो रस्में थी, और आज भी लोग ऐसा ही करते हैं कि जो है वो बच्चों के नाम ऐसे रखते हैं जैसे शिरकिया नाम है। जैसे बाज लोग नाम बच्चे का रखते हैं अब्दुल रसूल, रसूल का बंदा, ये शिरकिया नाम है। मेरे वालिद मोहतरम जो है वो सऊदीया में उनकी जॉब थी, एयरफोर्स में थे और वहां पे भी कैडेट्स को पढ़ाते थे, तो कहते हैं कि एक दफा एयरपोर्ट पर हम जब पहुंचे सऊदीया में रियाज में, तो मेरा एक दोस्त भी था, उसका कहते हैं नाम अब्दुल रसूल था। तो कहते हैं कि जब वो एयरपोर्ट पे पहुंचे तो उन्होंने कहा कि हाजा शिर्क, पासपोर्ट देख के वो आदमी कहने लगा ये शिर्क है एयरपोर्ट पर ही, और उन्होंने साथ अब्द के बाद अल्लाह लिखा पासपोर्ट पर लिख दिया, अब्द अल्लाह रसूल, के अल्लाह के रसूल यानी अल्लाह का रसूल यानी रसूल। उन्होंने कहा कि आप कहते हैं कि रसूल का बंदा तो ये शिर्क है, और बात भी सही है, तो अब्दुल्ला तो हो सकता है, अब्दुल रसूल नहीं हो सकता। इसी तरह जो है वो लोग नाम रखते थे, जैसे बाज लोग नाम रखते हैं पीरा दित्ता, अब्दुल शम्स, अब्दुल शम्स अगर कहेंगे सूरज का बेटा, बाज कहते हैं बंदा अली, बाज नाम रख देते हैं इमाम बख्श। इमाम बख्श का मतलब क्या है कि इमाम ने जो है वो बख्शा है कि फलां इमाम के नाम से, और उनके तफेल हमें जो है वो अल्लाह ने ये अता किया है क्योंकि फलां बुजुर्ग के पास गए या फलां की कब्र पर गए, तो उसके नतीजे में जो है हमें अल्लाह रब्बुल इज्जत ने ये अता कर दिया। तो ये क्या है, ये सारी शिर्किया बातें हैं। इस सिलसिले में जो है वो हाली मरहूम रहमतुल्लाह अलैह ने, हाली मरहूम ने अपनी मुसद्दस हाली में बड़ी अच्छी बात कही। वो कहते हैं करे गैर गर बुत की पूजा तो काफिर, करे गैर गर बुत की पूजा तो काफिर, जो ठहराए बेटा खुदा का तो काफिर, झुके आग पर बहर सजदा तो काफिर, कवाकिब में माने करश्मा तो काफिर, मगर मोमिनों पर कुशादा है राहें, परस्तिश करें शौक से जिसकी चाहें, नबी को जो चाहें खुदा कर दिखाएं, इमामों का रुतबा नबी से बढ़ाएं, मिजारों पे जा जा के नजरें चढ़ाएं, शहीदों से जा जा के मांगे दुआएं, ना तौहीद में कुछ खलल इससे आए, ना इस्लाम बिगड़े ना ईमान जाए। यानी अगर कोई और करे तो बड़ी बुरी बात है, और मुसलमान खुद जो है जो उनका दिल चाहता है करते चले आते हैं। तो उस जमाने में मुशरिक जो थे वो अल्लाह को खालिक तो मानते थे, लेकिन अल्लाह के साथ उसकी सिफात में औरों को जो है वो शरीक ठहराते थे। तो यहाँ पे अल्लाह रब्बुल इज्जत ऐलान कर रहे हैं फतआलल्लाहु अम्मा युशरिकून, अल्लाह बहुत बुलंद बरतर है उन मुशरिकाना बातों से जो ये लोग करते हैं। फिर इसके बाद जो है फरमाया अयुश्रिकून मा ला यखलकू शैअ वहुम यखलकून, अयुश्रिकून क्या ये लोग जो हैं उनको अल्लाह का शरीक ठहराते हैं। अब सवालिया अंदाज है, तंबीह के लिए है और जो है वो मलामत करने के लिए है, अयुश्रिकून क्या ये मुशरिक जो हैं शरीक ठहराते हैं, मा ला यखलकू शैअ जो किसी भी चीज को पैदा नहीं करते, वहुम युखलकून बल्कि खुद पैदा किए जाते हैं, ये कैसे नादान हैं, ये कैसे जो है वो ना समझ हैं कि उनको अल्लाह का शरीक ठहराते हैं जो किसी चीज को पैदा तो नहीं करते बल्कि खुद पैदा किए जाते हैं। वला यस्ततीउना लहुम नसरन वला अनफुसहुम यनसुरून, جو نہ ان کی مدد کر سکتے ہیں اور نہ آپ اپنی مدد ہی پر قادر ہیں. اب یہاں پر جو ہے ان کے جو معبود تھے اب ان کی حیثیت بتائی جا رہی ہے کہ کیسی عجیب بات ہے کہ ایک مکھی بھی پیدا نہیں کر سکتے, کچھ بھی نہیں کر سکتے, اور نفع اور نقصان جو ہے اس کے وہ مالک نہیں ہیں, اور یہ کیا کرتے ہیں کہ ان کو جو ہے وہ اللہ کے ساتھ جو ہے وہ شریک ٹھہراتے ہیں. یہ بڑی عجیب بات ہے, یہ بڑی عجیب بات ہے کہ کچھ نہیں کر سکتے, حتیٰ کہ ان کو کسی قسم کی ان کی مدد بھی نہیں کر سکتے, اور اس سے بھی زیادہ ان کی بے بسی یہ ہے کہ ولا انفسهم ينصرون, اپنی مدد بھی نہیں کر سکتے. اب آپ دیکھیں گے کوئی حادثہ آ جائے, بتوں کو کوئی توڑنے پھوڑنے لگ جائے تو بت جو ہے وہ کسی کو روک بھی نہیں سکتے. اور اس سے بھی بڑی بات یہ ہے, فرمایا وَإِن تَدْعُوهُمْ إِلَى الْهُدَى, کہ اگر تم انہیں جو ہے سیدھے راہ پر آنے کی دعوت دو, لا يتبعوكم, نہ پیروی کریں گے تمہاری, سواء علیکم, برابر ہے تم پر, ادعوتموہم, کہ تم بلاؤ ان کو, ام انتم صامتون, یا تم چپ رہو. تو اس سے بھی بڑا حادثہ یہ ہے کہ اگر تم انہیں کہو کہ ہدایت کا راستہ یہ ہے, یہ تم شرکیہ کام کرتے ہیں, تو جو مشرک لوگ ہیں اگر انہیں توحید کی دعوت دی جائے تو یہ کیا کرتے ہیں کہ تمہاری بتائی ہوئی بات پر عمل نہیں کریں گے. تم انہیں سیدھی راہ پر آنے کی دعوت دو, تمہارے پیچھے نہیں آئیں گے, تم انہیں خواہ پکارو یا خاموش رہو. یہاں پر جو ہے سامتون لفظ استعمال کیا گیا ہے, اس کا روٹ ہے سواد میمتا, چپ رہنا, کم گو, خاموش, جیسے باتیں کرتے کرتے جو ہے وہ چپ ہو جانا, اس کے لیے سکت آتا ہے, اور جو کم باتیں کرتا ہو اس کے لیے سماتا لفظ استعمال ہوتا ہے. تو اب کیا ہے کہ دوسرے کی بات جو ہے وہ خاموش ہو کر سنتے ہیں. فرمایا ام انتم سامتون, تو تم جو ہے انہیں پکارو یا تم نہ پکارو, دونوں صورتوں میں تمہارے لیے برابر ہے, تم ان کی رہنمائی کرو یا نہ کرو, یہ کسی پکارنے والے کی پکار کا جواب نہیں دے سکتے. تو ایک طرف تو یہ ہے نا کہ جو پوجا کرنے والے ہیں وہ ہدایت کی طرف نہیں آتے, دوسری طرف جو ان کے معبود ہیں مشرکین کے, یہ کسی کو سیدھی راہ کیا دکھائیں گے اگر جو ہے وہ یعنی ان کی اپنی تو کوئی حیثیت ہی نہیں ہے, کیونکہ جب وہ بولتے نہیں ہیں, وہ بات نہیں کرتے, وہ پکارنے والے کی پکار کا جواب نہیں دیتے, تو ان کی کوئی بھی حیثیت نہیں ہے. یا یتبعوکم سواء علیکم ادعوتموہم ام انتم صامتون ان الذین تدعون من دون اللہ عباد امثالکم, تم لوگ اللہ کو چھوڑ کر جنہیں پکارتے ہو تو محض بندے ہیں جیسے تم بندے ہو. ان الذین تدعون, بے شک جنہیں تم پکارتے ہو, من دون اللہ, اللہ کے سوا, یعنی جن بتوں کو معبودوں کو تم اللہ کے سوا پکارتے ہو, عباد امثالکم, تم ہی جیسے جو ہے وہ بندے ہیں, جیسے وہ اپنے جیسے بندوں سے جو ہے وہ کیا کرتے تھے, وہ جا جا کر جو ہے وہ دعائیں مانگتے تھے. تو اب یہاں پر جو ہے ایک طرف ان کے بتوں کی, ان کے معبودوں کی تذلیل کی جا رہی ہے, تحقیر کی جا رہی ہے, اور دوسری طرف جو ہے ان کی مذمت کر کے اللہ رب العزت جو ہے یہ فرما رہے ہیں کہ ان کی کوئی حیثیت نہیں ہے. فَلْيَسْتَجِيبُوا لَكُمْ إِن كُنْتُمْ صَادِقِينَ, فرمایا جب تمہارے جیسے بندے ہیں تو کیا کرو, فَدْعُوهُمْ, پس ان سے دعائیں مانگو, فَدْعُوهُمْ, ان سے دعائیں مانگ کر دیکھو, فَلْيَسْتَجِيبُوا لَكُمْ, اور اگر یہ تمہاری دعاؤں کا جواب دے, ان کنتم صادقین, اگر یہ سچے ہیں تو تم ان سے ذرا دعائیں تو مانگ کر دیکھو, تو اگر یہ تمہاری باتوں کا جواب دے دیں, تمہاری دعاؤں کا جواب دیں, تو پھر پتہ چلے گا ان کی صداقت کا. تو یہ ان کی تو کوئی بھی حیثیت ہی نہیں ہے. آگے مزید فرمایا اَلَهُمْ اَرْجُلُنْ يَمْشُونَ بِهَا, کیا یہ پاؤں رکھتے ہیں کہ ان سے چلیں, مشا یمشی کا مطلب ہوتا ہے چلنا, اَمْ لَهُمْ اَيْدٍ يَبْتَشُونَ بِهَا, کیا یہ ہاتھ رکھتے ہیں کہ ان سے جو ہے وہ پکڑے, बा तोए शीन जो है बच ये पकड़ को कहते हैं। इन्ना बतुशा रब्बी का लशदीद, बेशक तेरे रब की पकड़ जो है वो बड़ी सख्त है। तो बदशा का लफ्ज जो है ये इस्तेमाल किया जाता है जो सख्त पकड़ हो। तो लोगों यहाँ पे क्या कहा जा रहा है, क्या इनके हाथों जो ये हाथ रखते हैं यबतशूना बिहा, यानी इनके हाथ ऐसे हैं कि जिनसे पकड़ सके। अम लहुम आयुन युबसिरूना बिहा, क्या ये आंखें रखते हैं कि इनसे देखें। अम लहुम आज़ानु यस्माउना बिहा, क्या ये कान रखते हैं कि इनसे सुने। अब यहां पर जो है अल्लाह रब्बुल इज्जत ने जो है वो चार खास बातें जो है जिस्म के चार अहम अज़ा का जो है वो जिक्र किया है कि ये चार जिस्म के अज़ा जो है जैसे क्या है, अर्जुलुन, रिजल, पाँव को कहते हैं ना, तो अर्जुल उसकी जमा है। तो क्या इनके पास जो है वो पाँव है, पाँव से चलना, हाथों से पकड़ना, यद हाथ को कहते हैं और ऐ दिन जमा है। फिर इसी तरह आयन आंख को कहते हैं और आयुन जो है वो जमा है, और उजन जो है वो कानों को कहते हैं और आजान जो है वो इसकी जमा है। और यहाँ पर जो है इस बात की जो है वो वजाहत की जा रही है कि इनके ये अज़ा ही नहीं है कि जिनसे ये कुछ काम ले सके। क्योंकि जो है ऊपर कहा ना कि तुम इन्हें पुकारो तो ये तो सुनते ही नहीं है, तुम खामोश रहो तो भी एक ही बात है। तो खुलासा ये है कि सबसे आसान बात क्या होती है कि कोई किसी को बात बताई जाए तो वो सुन ले। लेकिन इनका हाल ये है कि ये इतने आजिज हैं, इतने मोहताज हैं और इतने बेबस हैं कि इनके पास ये अज़ा ही नहीं है, ये इंस्ट्रूमेंट नहीं है, ये आलात ही नहीं है। जब इनके पास ये आलात ही नहीं है तो ये किसी को क्या फायदा पहुंचाएंगे, ये किसी को क्या नुकसान पहुंचाएंगे। तो क्योंकि मुशरिक जो थे वो ये कहते थे कि हमारे जो बुत हैं इनकी बेअदबी मत करो, अगर इनकी बेअदबी कर दी तो फिर क्या होगा कि ये नुकसान पहुंचाएंगे, कोई आफत आ जाएगी। तो अब यहाँ पर जो है यही बात जो है वो कही जा रही है कि जब ये कुछ करने की हैसियत ही नहीं रखते तो ये किसी को ना नफा दे सकते हैं और ना ही नुकसान दे सकते हैं। और आप ये बात भी समझ लें कि मुशरिकाना मजाहिब में तीन चीजें बड़ी अहम हैं। नंबर एक, ऑब्जेक्ट, ऑब्जेक्ट ऑफ वर्शिप, जिसमें जो है जैसे जो है वो तस्वीर आती हैं, स्टैचू हैं, या वो अलामतें जिनकी परस्तिश की जाती है। दूसरी है अशखास, रूहें, या वो जिन्हें माबूद बनाया जाता है। जैसे वो लोग तो मर गए, जैसे हजरत जो है वो नूह अलैहिस्सलाम की कौम में भी पांच लोग जो थे वो बड़े ही जो नेक थे, जब वो फौत हो गए तो उसके इन लोगों ने मुजस्मे बनाकर रख लिए। तो दूसरी क्या है कि अशखास या अरवाह जो है, या फिर वो जो उनकी नुमाइंदगी के लिए जो तस्वीरें बना ली जाती हैं। और तीसरे जो है वो अकीदा, जो के मुशरिकाना इबादत की तह में होता है। तो अल्लाह रब्बुल इज्जत तीनों पर चोट लगाता है कि असल में जो इनके बुत हैं, जो इनके स्टैचू हैं, इनकी भी कोई हैसियत नहीं है। वो इंसान जिनको ये समझते हैं कि नफा नुकसान पहुंचा सकते हैं, उनकी भी कोई हैसियत नहीं है। इसी तरह वो जो मुशरिकाना इबादत और अमाल में जो है वो जो शिर्क करते थे कि फला बुत के नाम पर और फला के नाम पर इतना दे दिया जाए, तो उसके बारे में बता दिया कि इनकी भी जो है वो कोई हैसियत नहीं है। क्योंकि जो माबूद जो है, जिसका ये हाल है कि उसके पास कुछ भी जो है वो इख्तियारात नहीं है। क्योंकि मुशरिकों ने जो बुत बनाए थे ना, उनके हाथ, पांव, नाक, कान, आंखें वगैरह, वो सब कुछ जो थे वो बनाए हुए थे। तो इसीलिए अल्लाह ताला ने इनकी जो हैसियत है इसको बताने के लिए पूछा है कि जो तुमने पांव इनके बनाए हैं क्या वो इनके साथ चल सकते हैं। क्योंकि पांव बनाने का मकसद तो ये होता है ना कि वो चले। इसी तरह कान बनाने का मकसद होता है कि सुने, आंखें बनाने का मकसद होता है कि आंखों से देखा जाए। और हाथ बनाने का ये मकसद होता है हाथ कुव्वत और इख्तियार को जाहिर करते हैं पकड़ने को, तो कहा कि इनकी क्या हैसियत है, कुछ भी नहीं ना, कुल दुउ शुरकाकुम, ए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम इनसे कहो कि तुम अपने शरीकों को बुलाओ कि जो तुम्हारे माबूद है तुम जरा उनको बुलाओ, फुम्मा की दूनी फला तुंजरून, फिर तुम सब मिलकर मेरे खिलाफ तदबीरें करो, फला तुंजरून और मुझे हरगिज मोहलत ना दो। ये की दूनी, नून के बाद जो है ना या था हरफ इल्लत जो गिर चुका है, और यहाँ पर जो है जो मुशरिकीन है उनको चैलेंज किया जा रहा है कि चूंकि ना तुम्हारे पास कोई इख्तियार है ना ही तुम्हारे माबूदों के पास कुछ इख्तियार है, तो तुम क्या करो कि तुम भी और तुम अपने माबूदों को शरीकों को बुलाकर मेरे खिलाफ तदबीरें करो और मुझे बिल्कुल जरा सी मोहलत भी ना दो, और मेरा हामी नासिर कौन है, इन्ना वली अल्लाहु अल्लज़ी नज़्ज़ल अल किताब, मेरा हामी और नासिर वो खुदा है जिसने ये किताब नाजिल की है, वह हुआ यतवल्लस सालिहीन और वो नेक आदमियों की हमायत करता है। तो तुम अगर अपने दावे में ये सच्चे हो कि तुम्हारे माबूद तुम्हारी मदद कर सकते हैं तो उनके साथ मिलकर मेरे खिलाफ तदबीरें करो, और होगा कुछ नहीं क्योंकि तुम्हारे ये पत्थर और लकड़ी के बनाए हुए जो बुत है माबूद और मूर्तियां हैं तो ये क्या हैं, इनकी कुछ भी हैसियत नहीं है, ना ही अपनी मदद कर सकते हैं, जब अपनी नहीं कर सकते तो भला दूसरों की मदद क्या करेंगे, जो खुद मोहताज होवे दूसरे का भला इससे मदद का मांगना क्या। लेकिन साथ ही कहा कि फिर यानी तुम जो है वो नहीं मानते लेकिन मेरा अल्लाह मेरा दोस्त मेरा हामी और नासिर वो खुदा है जिसने ये किताब नाजिल की और वो नेक आदमियों की हमायत करता है। अब यहाँ पे जो है वो मुश्रिकीन रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को ये धमकी दिया करते थे कि अगर तुमने हमारे इन माबूदों की मुखालफत करना ना छोड़ी तो तुम पर जो है हमारे माबूदों की मार पड़ेगी, गजब टूटेगा। तो यहाँ पे इसी बात का जवाब दिया जा रहा है। फिर फरमाया वल्लज़ीना तद्उना मिन दूनही ला यस्ततीउना नसरकुम वला अनफुसहुम यनसुरून, बखिलाफ इसके कि तुम जिन्हें अल्लाह को छोड़कर पुकारते हो वो ना तुम्हारी मदद कर सकते हैं, ला यस्ततीउना नसरकुम, वो मदद नहीं कर सकते, कौन वल्लज़ीना तद्उना मिन दूनही जिन्हें तुम अल्लाह को छोड़कर पुकारते हो, वला अनफुसहुम यनसुरून और ना वो खुद अपनी ही मदद करने के काबिल हैं, वइन तद्उहुम इलल हुदा और अगर तुम इन्हें सीधी राह पर आने के लिए कहो, अगर तुम इन्हें हदायत की अल हुदा की दावत दो, ला यस्माऊ तो वो सुन ही नहीं सकते, वतराहुम यनजुरूना इलैका वहुम ला युबसिरून, बज़ाहिर तुमको ऐसा नजर आता है कि वो तुम्हारी तरफ देख रहे हैं क्योंकि वो बुतों की आंखें बनाते थे और ऐसे लगता था जैसे बुत इनकी तरफ देख रहे हैं, कहा कि तुम्हें ऐसा महसूस होता है कि गोया कि बुत तुम्हारी तरफ देख रहे हैं, वहुम ला युबसिरून, लेकिन हकीकत ये है कि वो फिलवाके कुछ भी देख नहीं सकते, जब उनकी कोई हैसियत ही नहीं है तो फिर तुम्हारी तरफ जो है वो क्या देखेंगे। आपको पता है कि सूरत अल आराफ जो है इसका मरकजी मजमून जो है वो इस्लाम की दावत है, तौहीद की दावत, और फिर अंबिया कराम का जो मिशन था कि जो है वो उनको नजीर और बशीर बनकर जो है अंबिया ने जो अपना किरदार जो है वो अदा किया है। तो अब आखिर चूंकि सूरत आ रही है तो दोबारा यहाँ पे बड़े पुरजोर दलाइल से जो है वो तौहीद की दावत दी गई है, और जो है वो रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम के जरिए जो है वो ये कहा जा रहा है कि आप ये ऐलान कर दीजिए कि ये पत्थरों के माबूदों की मैं क्या परवाह करूं जिनकी कोई हैसियत नहीं है। फिर इसके बाद जो है जो अब आखिरी आयात हैं, इन आयात में अल्लाह रब्बुल इज्जत ने रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम को दावत और तबलीग और हदायत और इस्लाह की हिकमत के चंद अहम नकात बयान किए हैं। रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम को ही तालीम देना मकसूद नहीं है बल्कि रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम के जरिए उन सब लोगों को यही हिकमत सिखाना है کہ رسول اللہ صلی اللہ علیہ وسلم کے قائم مقام بن کر لوگوں کو سیدھی راہ دکھانے کے لیے جو لوگ اٹھے ہیں تو ان کے اندر ان صفات کا ہونا جو ہے وہ بہت ضروری ہے. سب سے پہلے فرمایا خذ العفو وامر بالعرف وعارض عن الجاہلین. اے نبی صلی اللہ علیہ وسلم, نرمی اور درگزر کا طریقہ اختیار کرو, نمبر ایک. نمبر دو, وامر بالعرف, معروف کی تلقین کیے جاؤ. وعارض عن الجاہلین, نمبر تین, اور جاہلوں سے نہ الجھو. اب یہاں پر جو ہے سب سے پہلے یہ بات بتائی کہ دائی حق کے لیے سب سے زیادہ ضروری یہ ہے کہ وہ نرم خو ہو, عالی ظرف ہو, اور جو ہے وہ اپنے ساتھیوں کے لیے بہت شفیق ہو, بہت ان کے ساتھ جو ہے وہ نرمی کرنے والا ہو, سختی کا معاملہ کرنے والا نہ ہو. تو رسول اللہ صلی اللہ علیہ وسلم کو حکم دیا جا رہا ہے کہ غصہ ہونے کے بجائے لوگوں کے ساتھ عفو درگزر کا معاملہ کریں, کیونکہ نصیحت جو ہے تبھی فائدہ دیتی ہے جب دائی کے اندر جو ہے وہ نرمی پائی جاتی ہو, دائی کے اندر جو ہے وہ شفقت کا معاملہ ہو. اور یہ جو ہے وہ بہترین اخلاق ہے کہ کیا کیا جائے, خذ العفو, کہ عفو جو ہے درگزر کرنا اس کو جو ہے وہ پکڑ لیا جائے. اور آپ دیکھیں کہ عفو جو ہے, آپ پڑھی چکی ہیں کہ عفو جو ہے وہ کیا معنی ہے اس کے, کہ خطائیں اور قصور جو ہے دوسروں کے, ان سے درگزر کرنا ہے, ان کے ظلم کا انتقام نہیں لینا, اور جو ہے وہ بلکہ کیا کرنا ہے, نرمی کا معاملہ کرنا ہے. اور یہ اتنا آسان نہیں ہوتا کہ کوئی آپ کے ساتھ زیادتی کر رہا ہے, کوئی آپ کو ستا رہا ہے, اور کوئی آپ پر ظلم کر رہا ہے, اور آپ جو ہیں عفو درگزر سے جو ہے وہ کام لیتے چلے جائیں. تو یہاں پہ اعلیٰ درجے کی اخلاقی ہدایت کی جا رہی ہے کہ اہل مکہ مشرک جو تھے وہ کیسے کیسے مسلمانوں کو ستاتے تھے, رسول اللہ صلی اللہ علیہ وسلم کو دھمکیاں دیتے تھے, اور اب کہا جا رہا ہے کہ خذ العفو, کہ محمد صلی اللہ علیہ وسلم نرمی اور درگزر کا طریقہ اختیار کرو. دوسری بات کہ وامر بالعرف, معروف کی تلقین کیے جاؤ. تو عرف سے مراد نیکی ہے, کہ آپ نیکی کا حکم دیتے رہیں وہ مانے یا نہ مانے, آپ کا کام کیا ہے کہ آپ لوگوں کو نیکی کی طرف جو ہے وہ بلاتے رہیں. اور یہی جو ہے وہ ایک مسلمان کی زندگی کا مقصد ہے. کیوں, امت وسط ہے مسلمان, اور ان کا یہ فرض بنتا ہے کہ لوگوں کو نیکی کی جو ہے وہ دعوت دیں. پھر اس کے بعد تیسری بات ہے وعارض عن الجاہلین, اور جاہلوں سے نہ الجھو. امام بخاری رحمت اللہ علیہ نے اس کی تفسیر میں حضرت عمر رضی اللہ عنہ کا ایک واقعہ نقل کیا ہے کہ آئینہ بن حسن حضرت عمر رضی اللہ عنہ کی خدمت میں حاضر ہوئے اور آ کر ان پر تنقید کرنے لگے کہ آپ ہمیں نہ پوری طرح جو ہے وہ عطا نہیں کرتے, اور جیسے ہمیں پیسے وغیرہ جو ہے وہ جب دیتے ہیں تو اس میں انصاف نہیں کرتے, نہ آپ ہمیں پوری طرح دیتے ہیں اور نہ ہمارے درمیان انصاف کرتے ہیں. اس پر حضرت عمر رضی اللہ عنہ بہت ناراض ہوئے, غضبناک ہوئے, اور یہ صورتحال دیکھ کر حضرت عمر رضی اللہ عنہ کے ایک مشیر تھے حر بن قیس, جو اس آدمی کے عینیہ, جو عینہ تھا اس کے عین یا نون ہا, اس کے بھتیجے تھے, اس نے حضرت عمر رضی اللہ عنہ سے کہا کہ اللہ تعالیٰ نے اپنے نبی صلی اللہ علیہ وسلم کو یہ حکم دیا تھا, خذ العفو وامر بالعرف وعارض عن الجاہلین, درگزر کو اختیار کیجئے اور نیکی کا حکم دیجئے اور جاہلوں سے اعراض کیجئے, اور یہ بھی جاہلوں میں سے ہے, تو آپ اس کی بات کا برا نہ مانیں. اس پر حضرت عمر رضی اللہ عنہ نے درگزر کیا. وکانا وقافا عند کتاب اللہ, حضرت عمر رضی اللہ عنہ اللہ کی کتاب کا حکم سن کر فوراً اپنی گردن کو خم کر دینے والے تھے. وقافا کا مطلب کیا ہے, کہ آپ فوراً جو ہے وہ جھک جاتے تھے. کہتے ہیں کہ آپ کا غصہ جھاگ کی طرح بیٹھ گیا, آپ بالکل جو ہے وہ خاموش ہو گئے. تو یہاں پر جو ہے یہ جو تیسری بات ہے, چونکہ یہ تینوں باتوں کا آپس میں بڑا لنک ہے, پہلی بات یہ کہ اصل دائی وہ ہے جو دوسروں کے ساتھ عفو درگزر کرتا ہے. اگر آپ جو ہے مقابلہ کرنے لگیں یا ٹٹ فار ٹیٹ یا عدلے کا بدلہ تو آپ دائی نہیں بن سکتے, اور جو چاہے بن جائیں لیکن آپ جو ہے دائی نہیں بن سکتے, ایک اچھا مسلمان نہیں بن سکتے. پھر دوسری عام بات, جب بھی آپ نیکی کا حکم دیں گے تو ایسا ضرور ہوگا کہ لوگ باتیں کریں, لوگ جو ہے وہ کیچڑ اچھالیں, اور لوگ جو ہے وہ دل خراش اور جاہلانہ انداز اختیار کریں. تو ایسے میں کیا کرنا ہے, وَعَارِضْ عَنِ الْجَاهِلِينَ, کہ جو جاہل ہیں ان سے جو ہے وہ کنارہ کش ہونا ہے, اعراض کرنا ہے, سنی انسنی کرنی ہے. آپ نے اس طرح کا معاملہ کرنا ہے جیسے کہ آپ کو جو ہے وہ کچھ بھی نہیں پتا کہ اس نے کیا کیا. تو یہ جو عارض ہے نا, اس کا مطلب ہے کنارہ کشی کرنا, جاہلوں سے نہ الجھو. تو جو جاہل ہیں ان سے بالکل بھی نہیں جو ہے وہ الجھنا. تو یہ ہے دعوت حق کی کامیابی کا گر. اچھا, اب جب جو ہے آپ جاہل جو ہے وہ ستا رہا ہے, وہ تنگ کر رہا ہے, اور آپ ان سے الجھنا ہی نہیں چاہتے, اور آپ کو غصہ آ رہا ہے کیونکہ شیطان جو ہے بہت سے جو ہے وہ وسوسے آپ کے ذہن میں جو ہے وہ پیدا کرتا ہے, تو ایسے میں پھر آپ کیا کریں گے؟ یہاں پہ پھر مزید اس کا طریقہ بتایا کہ وَإِمَّا يَنزَغَنَّكَ مِنَ الشَّيْطَانِ نَزْغٌ. يَنزَغَنَّكَ, اس کا روٹ بھی نون زے غین ہے, اور آگے بھی نون زے غین جو ہے وہ استعمال ہوا ہے, اور نزغن کے معنی ہوتے ہیں کسی نوکدار چیز سے چھیڑنا, کچوکے لگانا. تو جب شیطان جو ہے وہ تجھے چھیڑے, نزغن, جب تجھے کچوکے لگائے, مراد شیطانی وسوسہ ہے, کہ جب شیطان تمہیں اکسائے, فَاسْتَعِذْ بِاللَّهِ, تو اللہ کی پناہ مانگو, انہو سمیع علیم, وہ سب کچھ سننے اور جاننے والا ہے. تو شیطان کی طرف سے جب جو ہے وہ اشتعال دلایا جائے, شیطان غصہ دلائے, اس وقت چکنے ہو جائیے اور کیا کریں, اللہ کی پناہ میں آ جائیں. اب اہل ایمان کو کہا جا رہا ہے کہ جب آپ اللہ کی پناہ میں آئیں گے, انہو سمیع علیم, وہ سب کچھ سننے اور جاننے والے, اسے خوب پتا ہے کہ دوسرا آپ کے ساتھ کیا معاملہ کر رہا ہے اور آپ اس کے ساتھ جو ہے وہ کیا معاملہ کر رہے ہیں. وہ سن رہا ہے, وہ دیکھ رہا ہے, اور وہ اللہ جو ہے وہ بہت زیادہ جو ہے وہ نوازے گا تمہارے صبر پر, تمہارے اس شکر پر. پھر اس کے بعد جو ہے وہ اہل تقویٰ کو طریقہ بتایا جا رہا ہے کہ شیطان سے کیسے بچنا ہے. ان الذین اتقوا, جو متقی لوگ ہوتے ہیں بے شک ان کا یہ حال ہوتا ہے, اذا مسہم طائف من الشیطان, کہ جب انہیں جو ہے وہ مسہم چھو جاتا ہے, طائف من الشیطان, کوئی شیطان کا اثر سے برا خیال. طائف جو ہے یہ اصل میں جو ہے اس کا روٹ ہے توے فا وو, چکر لگانا, اور یہاں پر اسے مراد اس خیال کو کہتے ہیں جو دل میں آ رہا ہے, جیسے خیال دل میں بار بار آ رہا ہے, خواب میں نظر آ رہا ہے, یا شیطانی وسوسہ ہے, اور شیطانی وسوسہ بھی خیالی تصورات کے مشابہ ہے. تو جب جو ہے وہ شیطان کی طرف سے جو ہے وہ وسوسہ آتا ہے, تو جو متقی لوگ ہیں کیا کرتے ہیں, تذکرو, تو وہ فوراً جو ہے وہ ذکر کرتے ہیں. تذکرو جو ہے اس کے معنی ہے وہ چونک پڑتے ہیں, وہ فوراً جو ہے چکنے ہو جاتے ہیں, یکا یک ان کی آنکھیں جو ہے وہ کھل جاتی ہیں. کیوں؟ تذکرو, وہ فوراً چونک اٹھتے ہیں, فائزہ ہم مبصرون, اور فوراً جو ہے انہیں نظر آنے لگتا ہے, کیونکہ جب اللہ کو یاد کرتے ہیں نا, جب اللہ کو یاد کرتے ہیں تو فوراً سے ہی حقیقت پتہ چل جاتی ہے کہ یہ شیطان ہے جو کہ مجھے تنگ کر رہا ہے. وَإِخْوَانُهُمْ يَمُدُّونَهُمْ فِي الْغَيِّ ثُمَّ لَا يُقْصِرُونَ, تو رہے ان کے یہ شیاطین بھائی, وَإِخْوَانُهُمْ, یہ جو شیطانی بھائی ہیں جو برے خیال لانے والے ہیں, بری پلاننگ دینے والے ہیں, برائی میں آگے بڑھانے والے ہیں, ان کا حال کیا ہے, یمدونہم, یہ ان کو کھینچتے ہیں, فی الغی, कजरवी में, गई जो है इसका मतलब है गुमराही में। तो ये जो है शैतानी भाई जो है, शैतीन के जो भाई बंद हैं, वो तो इन्हें गुमराही में खींचते चले जाते हैं। फुम्मला युक्सेरून, और इन्हें भटकाने में कोई कसर नहीं उठा रखते। युक्सेरून जो है जैसे कसर करना, कमी करना, तो वो कमी नहीं करते। अब आप देख लीजिए कि यहां पर जो है एक दाई के लिए, एक अच्छे मुसलमान के लिए, एक मुत्तकी के लिए जो है वो चंद बातें जो है वो सामने आती हैं। और उसमें जो है वो एक तरफ ये कि उसको नरम खू होना है, दूसरी तरफ जो है उसको जो क्या करना है कि नेकी का जो है वो हुक्म देना है, नेकी का काम करना है, तीसरी तरफ जो है जो इतराजात है, इल्जामात है, और ऐसे लोगों का, जाहिलों का जो उलझना है, उनसे किनारा कशी इख्तियार करनी है, यानी झगड़ा नहीं करना, ताने नहीं देने और लड़ाई नहीं करनी। फिर अब ऐसे हालात में जो है फिर शैतान बहुत वार करता है, तो अल्लाह की पनाह में आना है। और अल्लाह की पनाह में आने का क्या तरीका है? सूरत नास, सूरत फलक की तिलावत करनी चाहिए, आयतल कुर्सी पढ़नी चाहिए, और अऊज़ु बिल्लाहि मिनश शैतानिर रजीम तावुज़ पढ़ना चाहिए, कुरान मजीद की तिलावत करनी चाहिए, वुजू करना चाहिए, खड़े हों तो बैठ जाएं, बैठे हुए हैं तो लेट जाएं, नहा लें, जो भी हमें रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत से पता चलता है। तो यहां पर जो है पता चल रहा है कि एक तरफ शैतान जो है वो मार का अराई करता है, और वो क्या करता है कि वो वसवसे डालता है, वो इंसान की नीयत और मकसद में फतूर पैदा करता है, उसको नेक काम से हटाना चाहता है कि इतनी बातें ये तुम्हारे बस की बात नहीं है, ये बड़ा मुश्किल काम है, तुम इसको छोड़ दो। फिर वो क्या करता है, वो ये चाहता है कि अल्लाह का नाम ही ना लिया जाए। शैतान और क्या करता है कि इंसान जो है वो चाहता है कि जो है वो उसकी नीयत में फतूर पैदा कर देता है, और शैतान बिदतों के रास्ते खोल देता है, गुनाहों की दावत देता है, उसे कबायर में मुब्तिला करता है, और अच्छे कामों से बुराई के कामों में, गुनाहों के कामों में है ले आता है। तो ये है शैतीन जो के गई की तरफ लेके जाते हैं, थुम्मा ला युक्सिरून, और उन्हें भटकाने में कमी नहीं करते। वाइजा लम तातिहिं बे आयतिन, ए नबी सल्लल्लाहु अलैहि वसल्लम के जब जो है आप नहीं लेकर आते इनके पास कोई निशानी, कोई मौजा, लम तातिहिं, आप नहीं लेकर आते इनके सामने कोई मौजा, यानी जब आप इनके सामने कोई मौजा जाहिर नहीं करते, फालू तो ये कहते हैं लौला इस्तबैतहा, कि तुमने अपने लिए कोई निशानी क्यों ना मुंतखिब कर ली। इस्तबैतहा जीम बावो, जीम बाया, किसी चीज को जमा करना फिर उसे कहीं ले जाना, किसी उम्दा चीज को मुंतखिब करके करीब कर लेना। युजमाऊ और युहमल, इसके ये अंदर दो बातें पाई जाती हैं, किसी चीज को जमा करना फिर उसको उठाकर कहीं ले जाना, जो उम्दा चीज है, तो इसी से मुजतबा भी है। तो ये कहते हैं कि तुमने अपने लिए कोई मौजा क्यों ना मुंतखिब किया। तो ये कुफार रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को ताना देते थे कि कैसे नबी बने बैठे हो कि कोई मौजा भी छांट कर नहीं लेकर आए। उसका जवाब दिया जा रहा है कि कुल आप कह दीजिए, इन्नमा अत्तबेऊ मा यूहा इलैया मिन रब्बी, कि मैं तो सिर्फ उस वही की पैरवी करता हूं जो मेरे रब ने मेरी तरफ भेजी है। हाजा बसाइरु मिन रब्बिकुम वहुदन व रहमतुल लिल कौमी युमिनून, ये बसीरत की रोशनियां हैं तुम्हारे रब की तरफ से, और हदायत और रहमत है उन लोगों के लिए जो इसे कबूल कर लें। तो मौजा क्या है? कुरान मजीद मौजा है। और ये क्या है? ये बसायरों में रब्बिकुम, तुम्हारे रब की तरफ से बसीरत की रोशनियां हैं, ये दलीलें हैं, हदायत है और रहमत है ईमान लाने वालों के लिए। अब कुरान मजीद जो है इसकी इज्जत और इसकी तकरीम और इसका एहतराम और इसके फजाइल और खसाइस बयान किए जा रहे हैं कि किताब अजीम जो है वो दिल की आंखों को खोलती है, ये बसीरत अता करती है, भलाई की तरफ रहनुमाई करती है। और मजीद बताया कि वाइजा कुरियल कुरान, के जब कुरान तुम्हारे सामने पढ़ा जाए, फस्तमिउ लहू, तो इसे तवज्जो से सुनो, वह अनसितु, और खामोश हो जाओ। नून स्वाद ता इसका रूट है, इसके मानी है कि दूसरों की बात चुपचाप रहकर सुनना। तो क्या फरमाया جب قرآن مجید کی تلاوت کی جائے تو کان لگا کر سنو، چپ ہو جاؤ، لعلکم ترحمون، شاید کہ تم پر بھی رحمت جو ہے وہ ہو جائے. تو مفسرین کہتے ہیں کہ اہل مکہ کیا کرتے تھے کہ قرآن کی تلاوت سن کر شور مچاتے تھے، کانوں میں انگلیاں ٹھوس لیتے تھے، خود بھی نہیں سننا چاہتے تھے اور شور کرتے کہ کوئی بھی نہ سنے. تو اب یہاں پر ان سے کہا جا رہا ہے کہ کیا عجیب ہے، کیا عجب ہو کہ اگر تم توجہ سے سنو تو تم بھی اس رحمت کے حصے دار بن جاؤ جو ایمان لانے والوں کو حاصل ہو چکی ہے. تو ایک طرف تو نہ ماننے والوں سے کہا جا رہا ہے کہ قرآن کو خاموشی سے سنو تو شاید تم پر بھی رحمت نازل ہو جائے، تم بھی اسے کوئی عبرت، نصیحت، سبق حاصل کر لو. اور جیسے بہت سے لوگ جو ہیں آج بھی دین کی، اسلام کی، قرآن کی بہت مخالفت کرتے ہیں، اور لیکن جب سنتے ہیں تو پھر جو ہے وہ بالکل ہی بدل جاتے ہیں. دوسری طرف جو ایمان لانے والے ہیں انہیں بھی یہ کہا جا رہا ہے، نمبر ایک کہ ادب سے خاموش ہونا چاہیے، نمبر دو توجہ کے ساتھ سننا چاہیے، اور خواہ نماز میں قرآن کی تلاوت ہو رہی ہو یا ویسے کہیں قرآن کا جو ہے وہ درس ہو رہا ہو تو اس وقت جو ہے بالکل خاموش ہونا چاہیے، یہاں تک کہ جو ہے وہ کسی کو سلام بھی نہیں کرنا چاہیے. جیسے آپ مسجد میں گئی اور وہاں پہ جو ہے وہ قرآن کا جو ہے وہ درس ہو رہا ہے، دور تفسیر ہو رہا ہے، قرآن کی محفل ہو رہی ہے، تو اس وقت جو ہے وہ بالکل خاموش ہو جانا چاہیے، حتیٰ کہ سلام بھی نہیں کریں اور خاموشی سے جا کر جو ہے وہ بیٹھ جائیں. کیوں توجہ سے بیٹھیں، کیوں خاموشی سے بیٹھیں؟ توجہ سے بیٹھ کر خاموشی سے قرآن کو سنو، فاستمعوا لہ، اسے توجہ سے سنو، خاموش ہو جاؤ، لعلکم ترحمون، شاید کہ تم پر جو ہے وہ رحم ہو جائے. تو تلاوت قرآن کے وقت خاموش رہ کر سننا چاہیے. اچھا بہت سے لوگ ہیں گاڑی میں قرآن کی تلاوت لگا لیتے ہیں اور سب پیچھے بیٹھ کر باتیں کر رہے ہوتے ہیں، اور بعض اوقات عیدین کا خطبہ ہو رہا ہوتا ہے، نکاح کا خطبہ ہو رہا ہوتا ہے، قرآن کی تلاوت ہو رہی ہوتی ہے، اس وقت بھی لوگ جو ہے وہ باتیں کرتے ہیں، حتیٰ کہ جمعے کا خطبہ ہو رہا ہوتا ہے اور اس میں بھی لوگ جو ہے وہ باتیں کرتے ہیں، گھر کے اندر سی ڈی کیسٹ لگی ہوئی ہے قرآن کی اونچی آواز میں، اور ساتھ ساتھ لوگ جو ہے وہ باتیں کرتے جاتے ہیں. تو اس سلسلے میں یہ بات یاد رکھیں کہ جب بھی، جہاں بھی، جس بھی شکل میں جو ہے وہ قرآن کی تلاوت ہو رہی ہے، قرآن کا درس ہو رہا ہے، کوئی سورت لگی ہوئی ہے، تو قرآن کی عظمت کو پہچانیں، خاموش ہو جائیں، اس لیے کہ اللہ رب العزت کہہ رہے ہیں کہ کان لگا کر قرآن کو سنو اور خاموش ہو جاؤ. اور اس کے یہ بھی معنی ہے کہ کان لگا کر سننا، خاموش ہو جانا، تو جب توجہ سے سنا جائے گا تو پھر جو ہے جب اللہ کی رحمت انسان پر ہوگی تو انسان کیا کرے گا کہ جو ہے وہ پھر عمل کرے گا، بہترین مسلمان جو ہے وہ بن جائے گا. لیکن دوسری طرف وہ لوگ جو کہ قرآن کی تلاوت کر رہے ہیں یا ابھی مسجد میں تلاوت جو ہے وہ اونچے لاؤڈ سپیکر پر لگی ہوئی ہے، یہ بات بھی صحیح نہیں ہے کہ پڑوسی جو ہے ان کی نیند خراب ہو یا کام کرنے والوں کے کام میں خلل آئے. تو جو درس دینے والے ہیں یا درس کی سی ڈی لگانے والے ہیں یا گاڑی میں بھی اگر آپ لگا رہے ہیں تو بچوں کو سب کو متوجہ کریں، ورنہ پھر آپ اس کو بند کر سکتے ہیں. یعنی ان کے اندر آمادگی پیدا کرنا بھی ضروری ہے تاکہ جو ہے وہ قرآن کا احترام کیا جائے، اور جب غور سے سنا جائے گا، خاموش رہا جائے گا، تو پھر اللہ تعالیٰ رحم کریں گے. اور رحم کرنے کا مطلب کیا ہے؟ اللہ تعالیٰ ہدایت دیں گے. وَذْكُرْ رَبَّكَ فِي نَفْسِكَ تَضَرُّعًا وَخِيفَةً وَدُونَ الْجَهْرِ مِنَ الْقَوْلِ بِالْغُدُوِّ وَالْآصَالِ وَلَا تَكُن مِّنَ الْغَافِلِينَ. اب یہاں پر جو ہے نبی صلی اللہ علیہ وسلم کو مخاطب کیا جا رہا ہے، اور مخاطب کر کے صرف آپ ہی کو مخاطب کیا جا رہا ہے لیکن اس میں سارے مسلمان بھی شامل ہیں. اور جو ہے مخاطب کرنے کے بعد ذکر الہی کے متعلق کچھ آداب بتائے ہیں، اور ذکر الہی کا جو پہلا ادب ہے اور ذکر الہی کی جو اصل ہے وہ کیا ہے کہ وَذْكُرْ رَبَّكَ فِي نَفْسِكَ، کہ اپنے رب کو جو ہے اپنے دل میں یاد کریں. تو چونکہ اگر دل غافل ہے اور زبان چل رہی ہے تو اسے ذکر الہی نہیں کہیں گے. تو پہلا ادب کیا ہے؟ وَذْكُرْ رَبَّكَ فِي نَفْسِكَ، اپنے رب کو دل ہی دل میں یاد کرو. نمبر دو تَدَرُّعًا، تَدَرُّعًا کا مطلب کیا ہے کہ جو ہے وہ گریہ زاری کرنا. تَدَرُّعًا جو ہے اس کے معنی ہے عاجزی کے ساتھ، और आजी जो है उसमें क्या होता है कि इंसान अपने गुनाहों का इतराफ करता है और गिरियाजारी करता है। तीसरा अदब है वखीफतन। खीफतन के मानी है चुपके चुपके, क्योंकि जब अल्लाह को चुपके चुपके याद करते हैं तो इंसान इखलास के ज्यादा करीब होता है, रियाकारी का शायबा भी नहीं होता। वदूनल जहरी, वदूनल जहरी जो है इसके मानी है, दूना जो है इसका यहाँ पे मानी है हटकर, जहरी ऊंची आवाज, तो पस्त आवाज में याद करो। दूनल जहरी का मतलब क्या, ऊंची आवाज में नहीं, हल्की आवाज में, मिनल कौली बोलने से, यानी जबान से भी हल्की आवाज के साथ। तो ये भी इसका जो है वो अहम अदब है कि जब अल्लाह को याद किया जाए तो खौफ के साथ भी और जबान से भी हल्की आवाज के साथ जो है वो याद किया जाए। फिर चौथी बात है कि बिल गुदूवी वल आसाली, इसके मानी क्या है कि गैन दाल वो इसका रूट है और इसके मानी होते हैं जैसे सुबह के वक्त, सुबह सवेरे, और अल आसाल हमजा स्वाद लाम रूट है, असीलुन की जमा है, और असीलुन जो है ये कहते हैं शाम के वक्त को, शाम का वक्त, तो सुबह याद करो और शाम के वक्त। तो इसके मुफस्सरीन ने जो है वो दो मानी बताए हैं कि एक तो इसके मानी ये हैं कि सुबह भी याद करना है और शाम को भी याद करना है, और दूसरे मानी ये हैं कि जब सुबह शाम याद करना है तो इसका मतलब है कि हर वक्त याद करना है, दायमन मसलसल याद करना है। तो अल्लाह का खौफ हो, इसकी खशियत दिल पर तारी हो और अल्लाह को जो है वो याद किया जाए, सुबह शाम याद किया जाए, हर वक्त जो है वो जिक्र इलाही किया जाए। मानी ये है कि अल्लाह की याद से दिल कभी भी गाफिल ना हो। खुद रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम के बारे में आता है कि आप जो है वो अल्लाह को हर वक्त याद करते थे, और यहां पर भी जो है वो यही बात जो है वो कही जा रही है। और बाज लोग कहते हैं कि ये जो याद करने की बात है इससे मुराद दरअसल तिलावत ही है, कुरान की तिलावत, क्योंकि कुरान की तिलावत ये बेहतरीन जिक्र है, ये बेहतरीन अल्लाह की जो है वो याद है। और बाज कहते हैं कि यहाँ पर दुआ के आदाब बताए गए हैं, जिक्र तिलावत दुआ इसके जो है वो आदाब बताए गए हैं। वला तकुम मिनल गाफिलीन, और गाफिलों में से मत हो, तो अल्लाह की याद को छोड़कर गफलत वालों में शामिल ना हो, ये बहुत बड़ा खसारा है। अब आप देख लें कि सूरत अल आराफ में सबसे इख्तिताम पर जो है जो अल्लाह की याद के आदाब बताए गए हैं, तो ये है एक मोमिन की जिंदगी का हासिल कि जो अल्लाह के बंदे होते हैं वो इबादत में कमी नहीं करते, वो अपने आप को मोहताज समझते हैं, आजिज समझते हैं, हमेशा अल्लाह की याद करते हैं और इबादत में मसरूफ रहते हैं। सुबह करना, शाम करना, और उनकी जिंदगी का क्या मकसद हो जाता है कि गमे जिंदगी गमे बंदगी गमे जावेदा गमे दो जहां, मेरी हर नजर तेरी मुंतजर तेरी हर नजर मेरा इम्तहान, या मेरी जिंदगी का मकसद तेरे दीन की सरफराजी, मैं इसीलिए मुसलमान मैं इसीलिए नमाजी। ना गरज किसी से ना वास्ता, ना गरज किसी से ना वास्ता मुझे या काम अपने ही काम से, ना गरज किसी से ना वास्ता मुझे काम अपने ही काम से, तेरे जिक्र से तेरी फिक्र से तेरी याद से तेरे नाम से। वला तकुम मिनल गाफिलीन, और गाफिलों में से मत हो। इन्नल्लज़ीना इंदा रब्बिका, बेशक वो लोग जो तेरे रब के नजदीक हैं, ला यस्तकबिरूना अन इबादतिही, वो उसकी बंदगी से जो है वो तकबर नहीं करते, यानी वो कभी अपनी बड़ाई के घुमंड में आकर अल्लाह की इबादत से मुंह नहीं मोड़ते। और वो कौन है जो अल्लाह के करीब है, इससे मुराद फरिश्ते हैं कि जो फरिश्ते तेरे रब के हुजूर तकर्रुब का मकाम रखते हैं। इन्नल्लज़ीना इंदा रब्बिका, वो फरिश्ते जो तेरे रब के नजदीक हैं, ला यस्तकबिरूना अन इबादतिही, वो कभी अपनी बड़ाई के घुमंड में आकर अल्लाह की इबादत से मुंह नहीं मोड़ते। व युसब्बिहूनहु, और वो उसकी तस्बीह करते हैं, व लहू यस्जुदून, और इसके आगे झुके रहते हैं। تو اب یہ جو آخری یہ آیت ہے سورت الاعراف کی, اب آپ دیکھ لیں کہ یہاں پر جو ہے بتایا جا رہا ہے کہ جو اللہ کی مخلوق ہے اور مراد کون ہے, فرشتے, وہ دن رات خشوع اور خضوع کے ساتھ اللہ کی عبادت میں مصروف رہتے ہیں, کبھی تھکتے بھی نہیں ہیں, اللہ کی تسبیح کرتے ہیں, اللہ کے حضور سجدہ کرتے ہیں. یہاں مومنوں کو ترغیب دلائی جا رہی ہے کہ وہ بھی فرشتوں کی طرح کثرت سے اللہ کو یاد کریں, نمبر دو اللہ کی تسبیح میں مشغول رہیں, نماز پڑھیں اور سجدہ کریں. تو اس آیت کی تلاوت کے بعد قاری اور غور سے سننے والے دونوں کے لیے جو ہے وہ قبلہ رخ ہو کر سجدہ کرنا مشروع ہے, اور افضل ہے کہ سجدہ کرنے والا باوضو ہو. قرآن مجید میں یہ پہلا سجدہ ہے. امام مسلم نے ثوبان سے روایت کی ہے کہ میں نے رسول اللہ صلی اللہ علیہ وسلم سے پوچھا تو آپ نے فرمایا اللہ کے لیے کثرت سے سجدہ کیا کرو, اگر اللہ کے لیے ایک سجدہ کرو گے تو اللہ تمہارا مقام ایک درجہ بلند کرے گا اور ایک گناہ مٹا دے گا. بخاری اور مسلم میں عبداللہ بن عمر رضی اللہ عنہما سے مروی ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم جب غیر حالت نماز میں کوئی سجدے والی صورت پڑھتے تو سجدہ کرتے, اور ہم لوگ بھی سجدہ کرتے, اور بھیڑ کی وجہ سے لوگ اپنی پیشانی کے لیے جگہ نہیں پاتے تھے. اچھا, اب جو ہے اس حصے میں جو ہے وہ پھر عمل کا اصول کیا نکلتا ہے کہ جب آیت سجدہ جو ہے وہ پڑھی جائے سنی جائے تو پھر سجدہ جو ہے وہ کرنا چاہیے. صحیح مسلم میں ابو ہریرہ رضی اللہ عنہ سے جو روایت ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ بندہ اپنے رب کے ساتھ سب سے زیادہ قریب اس وقت ہوتا ہے جبکہ بندہ سجدے میں ہو, اس لیے تم سجدے کی حالت میں خوب دعا کیا کرو کہ اس کے قبول ہونے کی بڑی امید ہے. اور حضرت ابو ہریرہ رضی اللہ عنہ کہتے ہیں کہ یہ صحیح مسلم کی روایت ہے کہ جب کوئی آدم کا بیٹا کوئی آیت سجدہ پڑھتا ہے اور پھر سجدہ تلاوت کرتا ہے تو شیطان روتا ہوا بھاگتا ہے اور کہتا ہے کہ ہائے افسوس, انسان کو سجدہ کرنے کا حکم ملا اور اس نے تعمیل کر لی تو اس کا ٹھکانہ جنت ہوا, اور مجھے سجدہ کرنے کا حکم ہوا, میں نے نافرمانی کی تو میرا ٹھکانہ جہنم ہوا. تو اس سے جو ہے پھر کیا بات پتا چلتی ہے کہ قرآن مجید میں جو ہے جو آیات سجدہ ہیں تو وہاں پر جو ہے وہ سجدہ کرنا چاہیے, اور ویسے افضل ہے کہ باوضو ہوں, قبلہ رخ ہوں, اور اگر کبھی ایسا نہ ہو سکے تو بعض مفسرین اور علماء یہ کہتے ہیں کہ جس بھی حالت میں ہیں تو اپنا سر جو ہے وہ اللہ کے لیے جو ہے وہ جھکا دیا جائے. جیسے جو ہے وہ بعض صحابہ کے بارے میں آتا ہے کہ وہ جو ہے وہ سواری پر ہی اپنا سر جو ہے وہ جھکا دیتے تھے. تو سجدہ تلاوت کے لیے جو ہے وہ 14 مقامات ہیں جہاں پہ سجدہ کرنا ہے, اور بعض علماء اسے واجب کہتے ہیں, بعض سنت کہتے ہیں, بعض کہتے ہیں مستحب ہے, اور بعض علماء کے نزدیک سجدہ تلاوت کے لیے نہ وضو ضروری ہے اور نہ قبلہ رخ ہونا اور نہ سلام پھیرنا, سواری پر بھی سر جھکانے سے یہ ادا ہو جاتا ہے. لیکن اگر جو ہے باوضو ہوں, قبلہ رخ ہو کر کریں تو ایسے کریں جیسے کہ نماز میں کیا جاتا ہے تو یہ افضل ہے. اللہ تعالی ہمیں جو ہے وہ اپنی بندگی کرنے والا بنائے, اپنی عبادت کرنے والا بنائے, اور یہ ہے سورۃ الاعراف, اور جس کا نچوڑ یہ ہے, انبیاء کی دعوت کا نچوڑ کیا تھا, توحید کی دعوت, آخرت کی یاد دہانی, اور پھر انہوں نے کہا تھا کہ ہم اللہ کے رسول ہیں. تو اللہ کرے کہ ہم بھی جو ہیں وہ بہترین مسلمان جو ہیں وہ بن جائیں. سبحانک اللہم وبحمدک نشہد ان لا الہ الا انت نستغفرک ونتوب الیک.